بسم الله الرحمن الرحيم. والعصر، إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. صدق الله العظيم. اللہ تعالیٰ ہی کے نام کی برکت حاصل کرتے ہوئے میں پڑھتا ہوں، جن کی رحمت سب کے لیے ہیں، جو بہت زیادہ رحم کرنے والے ہیں. زمانے کی قسم، یقیناً انسان بڑے نقصان میں ہیں ان لوگوں کے سوا جو ایمان لائے اور انہوں نے نیک کام کیے اور آپس میں ایک دوسرے کو حق یعنی سچے دین پر قائم رہنے کی تاکید کرتے رہے اور آپس میں ایک دوسرے کو صبر یعنی تحمل پر قائم رہنے کی تاکید کرتے رہے. یہ قرآن مجید کی چھوٹی سورتوں میں سے ہیں، بلکہ یوں کہو کہ قرآن کی 114 سورتوں میں دوسرے نمبر کی یہ چھوٹی سورت ہے. سب سے چھوٹی سورہ انا آتیناک الکوثر، اس کی تفسیر آپ نے سن لی. اب دوسرے نمبر کی چھوٹی سورت سورہ عصر ہے، اور یہ ہجرت سے پہلے نازل ہوئی. بعض حضرات کہتے ہیں کہ ہجرت کے بعد نازل ہوئی. اس میں 3 آیتیں ہیں. سورہ الم نشرح کے بعد سورہ والعادیات سے پہلے 13 نمبر کے اوپر اس کا نزول ہوا ہے. سورت کی پہلی ہی آیت میں اللہ تعالیٰ نے زمانے کی قسم کھائی اور انسان کو یہ بتایا گیا کہ زندگی کا وقت، ٹائم، ایک بہت بڑا سرمایہ ہے، پونجی ہے، اور انسان اپنے ٹائم کو برباد نہ کرے. صحابہ کرام میں 2 صحابی کا معمول تھا کہ جب آپس میں ایک دوسرے کو ملتے تو سلام کے بعد ایک دوسرے کو سورہ والعصر ضرور سناتے تھے، پھر سلام کر کے دونوں الگ ہوتے تھے. عصر کا ایک معنی ہے دن کا آخری حصہ، یعنی عصر کی نماز. تو یہ قرآن مجید کی دوسرے نمبر کی چھوٹی سورت شروع ہو رہی ہے. یہ سورت انسان کی زندگی کو درست کرنے کے لیے اکیلی کافی ہے. حضرت امام شافعی رحمت اللہ علیہ فرماتے ہیں کہ اگر لوگ سورہ والعصر میں دھیان دیوے تو پوری ان کی زندگی سدھر جائے گی، اتنی کافی یہ صورت ہے. شان نزول کیسے اللہ تعالیٰ نے اس کو اتارا؟ تو حضرت شاہ عبدالعزیز صاحب نے تفسیر فتح العزیز میں لکھا ہے کہ قلب ابن اسید نام کا ایک آدمی تھا، قریش کا آدمی تھا، مکہ کا کافر تھا. اس کو ابوالاسدین کہتے تھے، ابوالاسدین، 2 شیر کا باوا، یہ اس کی کنیت تھی. اور اسلام کے آنے سے پہلے حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ کا دوست تھا. جب نبی کریم صلی اللہ علیہ وسلم نے ایمان کا اعلان کیا اور خود حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ مسلمان ہو گئے، تو یہ قلب ابو الاسدین ایک دن حضرت ابو بکر صدیق کے پاس آیا اور کہنے لگا، ابو بکر، تم تو بڑے ہوشیار آدمی تھے، تم جو بھی تجارت کرتے ہو، کاروبار کرتے ہو، تو تمہاری ہوشیاری کی وجہ سے بہت نفع کما لیتے ہو. تم جیسے ہوشیار آدمی نے یہ کیا، پاگلوں جیسا کام کیا، نعوذ باللہ، یعنی اسلام قبول کر لیا اور اپنے دیوی دیوتا بت لات عزا کے دین और अपने बाप दादा के दीन को छोड़ दिया, तुम बहुत बड़े नुकसान में पड़ गए और आइंदा बुत लात उज्जा तुम्हारी सिफारिश नहीं करेंगे, तुम उनकी सिफारिश से महरूम हो गए। तो हजरत अबू बकर सिद्दीक रदी अल्लाह ताला उन्होंने जवाब दिया कि जो आदमी हक कबूल करता है, इस्लाम कबूल करता है, वो कभी नुकसान में नहीं रहता। अल्लाह ताला ने हजरत अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हु की फेवर करते हुए कुरान में ये सूरत नाजिल फरमाई। ये सूरत अल्लाह ताला ने उतारी। आज भी दुनिया के अंदर कुछ इंसान ऐसे हैं कि जो दीन का काम करने वाले लोग हैं, दीन की मेहनत करने वाले लोग हैं, उनको यूं कहते हैं कि तुम तो नुकसान में पड़े हुए लोग हो। एक आदमी कारोबार कर रहा है, अजान हुई नमाज पढ़ने चला गया। एक आदमी कारोबार कर रहा है, वक्त आया फर्ज हज अदा करने के लिए चला गया। एक आदमी कारोबार कर रहा है और दीन सीखने का वक्त आया तो दीन सीखने के लिए निकल गया, चला गया मदरसे में, मकतब में, जमात में, खानकाह में। तो लोग क्या कहता है कि तू तो नऊज़ुबिल्लाह बेवकूफ आदमी है, इतना अच्छा धंधा चलता है, इतने ग्राहक आते हैं, और तू तो दीन छोड़ करके, तू तो दुनिया का नफा छोड़ करके चला जाता है। आज भी दुनिया में ऐसे लोग मौजूद है। तो कभी ऐसी बात मत सोचो, दीन के लिए वक्त देने वाला कभी नुकसान में नहीं होता। दुकान छोड़ के फर्ज नमाज पढ़ने के लिए जाने वाला कभी नुकसान में नहीं होता। कारोबार छोड़ करके फर्ज हर्ज अदा करने जाने वाला कभी नुकसान में नहीं होता। दुकान कारोबार छोड़ कर दीन सीखने के लिए, जरूरी दीन सीखने के लिए जाने वाला कभी नुकसान में नहीं होता। ये बात हमेशा याद रखनी चाहिए। बल्कि कभी ऐसा होता है, एक भाई बिजनेस करता है, कारोबार करता है, वो अपने आप को बहुत ताकत वाला समझता है कि सारा बिजनेस कारोबार तो मैं हैंडल करता हूँ, और दूसरा भाई है बेचारा मदद कर देता है और नमाज दीन की पाबंदी करता है। वो बेचारा कमजोर जैसा है तो वो ताकत वाला क्या समझता है, सब कुछ मेरी वजह से हो रहा है। ये बहुत बड़ा धोखा है। याद रखो, हदीस में आता है, तुमको तुम्हारे कमजोरों की वजह से अल्लाह रोजी अता फरमाते हैं। ये कमजोर बच्चे, कमजोर औरतें, घर में कमजोर लोग, उनकी बरकत से अल्लाह रोजी अता फरमाते हैं। तो अल्लाह ताला ने पहली आयत में कसम खाई, वल असरा, जमाने की कसम, या असर के वक्त की कसम, या आदमी की जिंदगी की कसम। देखो, अल्लाह सुबहानहू व ताला कुरान में जब किसी चीज की कसम खाते हैं तो उसका एक मीनिंग ये होता है कि वो चीज बहुत फायदे वाली है, उसमें बहुत बेनिफिट है, बहुत फायदे हैं, बहुत नफा है, इसीलिए अल्लाह ताला ने उसकी कुरान के अंदर कसम खाई। तो कुरान के अंदर कसम जो अल्लाह ताला खाते हैं तो उसकी बड़ी हिकमत है। और एक हिकमत ये बतलाई आपको, और दूसरा मकसद ये होता है कि उस चीज की जिसकी अल्लाह ने कसम खाई, अल्लाह ताला अजमत जाहिर करते हैं और उसके जरिए से अल्लाह ताला खुद अपनी अजमत जाहिर करते हैं कि देखो मेरे बंदो, ये मेरी पैदा की हुई चीज कितनी अजमत वाली है, कितनी बड़ाई वाली है, कितनी कीमती है, तो फिर मेरी अजमत कैसी होगी, मेरी बड़ाई कैसी होगी, ये अल्लाह ताला इंसान को समझाते हैं। तो अल्लाह ने टाइम की, जमाने की कसम खाई اور بتلا دیا. والعصر ان الانسان لفی خسر. میرے حضرت مفتی محمود صاحب گنگوئی رحمت اللہ علیہ فرماتے تھے کہ خسرین کے نیچے جو تنوین ہے نا وہ تعظیم کے لیے ہے. کیا معنی؟ کہ یقیناً انسان بہت بڑے نقصان میں ہے. اوہو, ان اور لفی اور لام تاکید اور تنوین کتنے نقصان کو بتلا رہی ہے. اللہ اکبر. یہ انسان جو ہے نا جو اپنے ٹائم کو برباد کر دے رہے, یہ کتنا بڑا نقصان کے اندر. آپ لوگ سب سوچو کہ لاک ڈاؤن کے اتنے دن ہو گئے, ہم نے کتنا فائدہ اٹھایا اس قیمتی ٹائم سے, ذرا سوچو. بس بیٹھے رہے, کھاتے رہے, سوتے رہے اور وزن بڑھاتے رہے, اور کیا کیا ہے؟ ایک حساب لکھو, ہم نے کیا فائدہ اٹھایا دین کے اعتبار سے اور دنیا کے جائز اور حلال فائدے کے اعتبار سے. وہ بندے بہت خوش نصیب ہے جنہوں نے اتنے دنوں کے اندر قرآن صحیح کیا, قرآن پڑھا, اللہ کا ذکر کیا, توبہ کی استغفار کیا, دینی بیانات سنے, دنیا کی حلال روزی روٹی کمانے کی, گھر بیٹھے بیٹھے جائز کوششیں کی. تو یہ ہے اصل ٹائم کا فائدہ. باقی ٹائم ایسے ہی برباد کر دو تو یہ انسان کے لیے بہت بڑا نقصان ہے. آگے کیا فرمایا کہ جو چار چیزیں آگے بیان کی گئی چھوٹی سی صورت میں, کہ جن کے اندر یہ چار چیزیں ہوگی وہ نقصان سے بچنے والے ہیں. چار چیزیں جس میں ہوگی وہ نقصان سے بچا ہوا ہے, سیف ہے وہ نقصان سے. دو ایسی بات ہے جس کے اندر اپنی خود کی اصلاح ہے, اور دو ایسی بات ہے جس میں دوسروں کی اصلاح ہے. یہ ٹوٹل چار بات جس کے اندر ہوگی وہ جو ہے نقصان کے اندر نہیں ہوگا. دیکھو بھائی, اللہ نے دنیا کے اندر بھیجا کیوں ہے؟ آخرت مرنے کے بعد کی زندگی کی تجارت اور بزنس کرنے کے لیے, کہ دنیا میں رہ کر آدمی بزنس کرے, تجارت کرے, کاروبار کرے. کون سی بزنس؟ جو بزنس اور تجارت اس کو مرنے کے بعد بھی فائدہ دے رہے. اس لیے اللہ فرماتے ہیں یا ایھا الذین آمنوا هل ادلکم علی تجارہ تنجیکم من عذاب علیم. ایمان والو, ہم تم کو بتلاتے ہیں ایک بزنس, ایک کاروبار جو تم کو عذاب سے, دردناک عذاب سے بچا لے وے. تو دوسری جگہ بھی ہے, ان اللہ اشترى من المؤمنین انفسهم واموالهم بان لهم الجنہ. اللہ اکبر. اللہ نے ایمان والوں کی جان کو, مال کو, زندگی کو, وقت کو, سب کو اللہ نے خرید لیا. تجارت میں کیا ہوتا ہے؟ بیچو اور خریدو. تو اللہ نے ہماری زندگی, ہمارا مال, ہمارا وقت, ہماری جان خرید لی کہ اللہ کے دین کے لیے لگے, اور اس کے بدلے میں اللہ نے ہم کو کیا بینیفٹ دیا؟ جنت عطا فرمائی. جنت. کوئی بھی بزنس کرو تو اس کے لیے آپ کو پونجی چاہیے, کیپیٹل چاہیے, سرمایہ چاہیے, پیسے چاہیے, تو جا کے آدمی دھندا کرے. آخرت کا بزنس, آخرت کی تجارت کے لیے انسان کی زندگی بہترین کیپیٹل ہے, بہترین سرمایہ ہے. لیکن یہ انسان جو ہے نا اپنی زندگی کو کتنا برباد کرتا ہے. حضرت خواجہ عزیز الحسن مجذوب رحمۃ اللہ علیہ نے ایک شعر کہا, بہت پیارا شعر, سناؤں میں آپ کو؟ ہو رہی ہے عمر مثل برف کم, ہو رہی ہے عمر مثل برف کم, چپکے چپکے رفتہ رفتہ دم بدم. کہ انسان کی زندگی تو برف کی طرح ختم ہو رہی ہے. برف ہے نا, آپ اس کو راستے پر رکھ دو تو کیچڑ بنا دے گا, پانی میں رکھ دو پانی ٹھنڈا کرے گا, دودھ میں رکھ دو تو دودھ کولڈ ڈرنک بنا ڈالے گا. تو برف دھیرے دھیرے پگھل جاتا ہے, पता भी नहीं चलता, बोलता भी नहीं है, आवाज भी नहीं करता, बस इंसान की जिंदगी ऐसे धीरे धीरे चुपके चुपके खत्म हो रही थी, खत्म हो रही है। देखो देखो, पहली मर्तबा का लॉकडाउन का ऐलान जब हुआ, आज उसके कितने दिन हो गए, लेकिन कहां ये दिन गुजर गए, ये टाइम निकल गया, पता भी नहीं चला। धीरे धीरे करके जिन्होंने इस टाइम से फायदा उठाया वो लोग फायदे में हैं, और जो लोगों ने वक्त बर्बाद कर दिया वो लोग नुकसान में। तो कहते हैं, हो रही है उम्र मिसले बर्फकम, चुपके चुपके रफ्ता रफ्ता दम बदम। देखो, इंसान के पास जो माल होता है, कैपिटल होता है, सरमाया होता है, पूंजी होती है, वो दो तरह की होती है। एक स्थावर मुंजमित, कि आदमी जब चाहे तब उसको इस्तेमाल करो, जैसे कि सोना है, चांदी है, मनी कैश रुपये हैं, उसको तिजारत में, कबाट में, बैंक के लॉकर में रख लो, जब चाहे तब उसको इस्तेमाल करना, जब चाहे तब उसको कारोबार में लगाना। और दूसरी चीज है एक ऐसा सरमाया, कैपिटल और पूंजी जो चलती रहती है, सयाल बहती रहती है, अगर फौरन फायदा उठाओ तो काम में लग काम आएगा, फायदा नहीं उठाओ तो निकल जाएगा। जैसे कि बर्फ, एक आदमी बर्फ बेचने के लिए बैठा तो ऐसा थोड़ा ही है कि भाई बर्फ ऐसे के ऐसा ही रहेगा, वो तो बिक गया तो अच्छा, नहीं बिका तो पानी, वो तो हो जाता है। बस यही हाल है इंसान की जिंदगी का, टाइम और वक्त। टाइम ऐसी चीज नहीं है कि आप उसको पेटी में रख दो, टाइम ऐसी चीज नहीं है कि आप उसको तिजोरी में रख दो, टाइम ऐसी चीज नहीं है कि आप उसको कबाट और लॉकर में रख दो। नहीं 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 नहीं, अगर आपने टाइम से फायदा उठा लिया, टाइम को काम में लगा दिया, तो वो टाइम आपका फायदे वाला हो गया, ऐसे ही बर्बाद कर दिया तो जो है आपका नुकसान हो गया। देखो भाई, ये रोजाना हम लोग घड़ियाल देखते हैं ना, तो पहले अपने यहाँ है ना टकोरे वाली घड़ियाल होती थी, घड़िया टकोरे वाली जो टक 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 बजती थी, और चाबी देवे और चले, और नीचे लोलक होता था लटकता हुआ, और वो टक 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 करके चलती थी। फिर 10 बजे तो 10 घंटे मारे, 11 बजे तो 11 घंटे मारे। तो यूं कहते हैं कि लोग ने इस तरह की आवाज का मीनिंग निकालते हैं, आज लोग ट्रेन की चलती आवाज का मीनिंग निकालते हैं। तो एक बुजुर्ग ने ये जो घड़ियाल में से टक 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 की आवाज आती है तो, और घंटे बजते हैं, तो उसका मीनिंग निकाला है। क्या मीनिंग निकाला है कि घट गई घट गई घट गई घट गई, यानी घड़ियाल चलती चलती यूं बोलती है, तुम्हारी जिंदगी में 1 सेकंड घट गई कम हो गई, तुम्हारी जिंदगी में 1 मिनट घट गई कम हो गई, तुम्हारी जिंदगी में 1 घंटा 1 कल्ला घट गया कम हो गया, ऐसा वो बोलती है, ऐसा बाद लोग उसका मीनिंग निकालते हैं। बहरहाल ये टाइम गुजरता रहता है, टाइम पास होता रहता है, इसीलिए इस टाइम को कुछ काम के अंदर लगाओ, बर्बाद मत करो। आगे क्या फरमाया, हाँ, नुकसान में कौन लोग नहीं है, इल्लल्लज़ीना आमनु, जो ईमान लाने वाले हैं, सब कहो अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अल्लाह ने आपको और मुझको ईमान जैसी बहुत बड़ी नेमत अता फरमाई। बार बार पढ़ो अल्हम्दुलिल्लाह अला नेमतिल इस्लाम वकफा बिहा नेमा, अल्लाह ताला ने हमको इस्लाम जैसी नेमत अता फरमाई, अल्लाह का शुक्र है, और ये बहुत काफी शाफी मुकम्मल नेमत है। एक बात हो गई तो ईमान, दूसरी चीज क्या, इल्लल्लज़ीना आमनु वअमिलुस्सालिहात, और जो लोग नेक काम करे, अच्छे काम करो, नेक काम करो, अल्लाह को राजी करने वाले काम करो। प्यारे आका हजरत मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत वाले काम करो, ये है बेहतरीन काम। आगे फरमाया, ये दो चीज इंसान की अपनी पर्सनल लाइफ, अपनी खुद की जिंदगी के लिए है, ईमान और नेक अमल। तीसरी चीज वतवासौ बिल हक वतवासौ बिस्सब्र, ये तीसरी और चौथी चीज हमको दूसरों के लिए करनी है। वसीयत किसको कहते हैं जरा ध्यान से समझो। वसीयत का एक मतलब होता है वो नसीहत जो आदमी मौत के वक्त पर अपने रिश्तेदारों को, बेटों को, ताल्लुक वालों को कहता और कहता है। तो जो नसीहत आदमी मरने के वक्त पर, मरने से पहले अपने घर वालों को, दोस्तों को, ताल्लुक वालों को करता है, उसको वसीयत कहते हैं। दूसरा मतलब वसीयत का ध्यान से समझो, बहुत ताकीद और पावर के साथ किसी को नसीहत करना, ताकीद और पावर के साथ नसीहत, और बहुत मुअस्सिर अंदाज में, सामने वाले को असर हो जाए इस अंदाज में नसीहत करना, वो वसीयत कहलाती है। तो क्या फरमाया तीसरी और चौथी चीज, वतवासौ बिल हक वतवासौ बिस्सब्र। हक का मतलब है सच्चे अकीदों की दूसरों को ताकीद करना। तो दूसरे लोगों को सच्चे और सही अकीदे सिखलाओ। दूसरा मतलब है हक का नेक आमाल। तो वतवासौ बिल हक यानी दूसरे लोगों को नेक आमाल करने के लिए कहो। और सब्र का क्या मतलब, गुनाहों से बचना। वतवासौ बिस्सब्र, लोगों को कहो कि भाई गुनाहों से बचो, भाई सहन शक्ति अपने अंदर पैदा करो, गुनाहों से बचो, नेक काम करो। ये भी एक सहन का काम है, नेक काम करना और गुनाह से बचे रहना। तो ये चार काम ध्यान में आ गए, पहली चीज ईमान, दूसरी चीज नेक आमाल, जिसके अंदर ये दो चीज है वो नुकसान से बचा है, और तीसरी और चौथी चीज भी जरूरी, वो कौन सी, दूसरों को अच्छे अकीदे सिखाओ, अच्छे आमाल सिखाओ, और सबर यानी गुनाहों से बचाओ। ये चार काम जो आदमी करेगा तो आदमी जो है नुकसान से बचा रहेगा। बाकी सब लोग बड़े नुकसान के अंदर है, ये इस आयत सूरत ने हमको बतला दिया। देखो मैं आपको एक बात बतलाऊं, बहुत ध्यान से सुनना। बच्चे का जिंदगी का एक साल पूरा होता है, अरे बच्चे के आप तो बड़े लोग भी ये काम करते हैं, यानी जिसको लोग क्या कहते हैं, वर्ष गांठ, सालगिरह, बर्थ डेट जब आती है तो लोग खुश होते हैं, ओहो सालगिरह आई, वर्ष गांठ आई, बर्थ डेट आई, ओ उस दिन लोग जो है पता नहीं केक काटेंगे और मोमबत्ती सिलगाएंगे और बुझाएंगे और जो है हैप्पी बर्थडे ने ऐसा सब बोलते हैं। ये सब गलत काम है, इस्लामी काम नहीं है, ये सब गलत काम है। लेकिन वो लोग ऐसा नहीं सोचते, इनको पूछते हैं कि भाई क्यों इतने खुश हो, तो कहा जिंदगी में उम्र एक साल ज्यादा हो गई, बड़ा हो गया। अरे भाई ऐसा मत सोच कि एक साल बड़ा हो गया, एक साल की जिंदगी बड़ी हो गई, ये सोचो कि तुम्हारी जिंदगी में से एक साल कम हो गया। एग्जाम्पल, अल्लाह ने 60 बरस की 70 बरस की जिंदगी दी थी और एक साल पूरा हुआ और बर्थ डेट आई, पैदाइश की तारीख आई, तो जिंदगी में से एक साल कम हो गया। तो बतलाओ कि जिंदगी में से एक साल कम हुआ तो आदमी कब्रिस्तान के ज्यादा करीब हो गया ने? जैसे कि कोई आदमी बारडोली से निकला सूरत जाने के लिए, 10 किलोमीटर चला तो 10 किलोमीटर सूरत से करीब हो गया। तो बिल्कुल इसी तरीके की जिंदगी है कि एक साल बड़ा हो गया, जिंदगी में से एक साल कम हो गया और कब्र से एक साल नजदीक हो गया। बतलाओ जो आदमी कब्रिस्तान के करीब जा रहा हो वो कोई खुश होने की चीज है? बिल्कुल नहीं, वो तो को रोने की चीज है। एक शेर है अरबी जबान का, यसुरुल मरउ मा ज़हबल लयाली وکان ذہابہن لہ ذہابا. رات چلی جاتی ہے, صبح آتی ہے, آدمی خوش ہو جاتا ہے, لیکن یہ خوش ہونے کی چیز نہیں ہے, یہ تو رونے کی چیز ہے کہ زندگی میں سے ایک رات ختم ہو گئی اور جو ہے نیا دن آ گیا. اسی لیے یہ ورس گانٹھ, یہ ہیپی برتھ ڈے, یہ سالگیرہ اسلامی اعتبار سے خوشی کی چیز نہیں, وہ تو غم کی اور رونے کی چیز ہے, اس کی طرف خصوصی دھیان دو. اسی طریقے سے سال پورا ہوتا ہے, جیسے کہ بھائی ذی الحج کا مہینہ آیا, سال پورا ہو گیا, محرم آیا, نیا سال شروع ہوا, تو لوگ ایک دوسرے کو کہتے ہیں ہیپی نیو ایئر, کل عام وانتم بخیر, نیا سال. ہر کیلنڈر میں, انگریزی کیلنڈر میں, گجراتی کیلنڈر میں, عربی کیلنڈر میں, نئے سال کی لوگ خوشیاں مناتے ہیں. یہ خوشیاں منانا بالکل صحیح نہیں ہے, اسلامکلی غلط ہے. کیوں؟ اسی لیے کہ نیا سال آیا اور پرانا ایک سال نکل گیا, یہ کوئی خوشی کی چیز ہے؟ یہ تو غم کرنے کی چیز ہے کہ زندگی میں سے ایک سال ختم ہو گیا. اسی لیے خوب دھیان دو, انسان کی زندگی بہت قیمتی ہے, بہت قیمتی ہے. اور ایک بات میں آپ کو اور سنا دوں, دیکھو انسان کے لیے اپنا خود کا ایمان اور اپنے خود کے نیک اعمال نجات اور جنت کے لیے کافی نہیں ہے. کہ خود مضبوط ایمان والا ہو, خود بہت زیادہ نیک اعمال کرنے والا ہو, اس سے آدمی جنتی نہیں بنے گا. کب جنتی بنے گا؟ یہ سورت ہم کو بتلا رہی ہے, اِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ وَتَوَاصَوْا بِالْحَقِّ وَتَوَاصَوْا بِالصَّبْرِ. جب تک ہم دوسروں کو اچھی بات نہیں سکھائیں گے, دوسروں کو اچھے راستے پر نہیں لائیں گے, وہاں تک ہم کو جنت نہیں مل سکتی. خاص طور پر جو ہمارے انڈر میں ہیں, جو ہمارے ہاتھ کے نیچے ہیں, جن کے ہم بڑے کہلاتے ہیں, جیسے کہ گھر کے اندر بیوی ہے, بچے ہیں, تو ان کو اچھی بات سکھلاؤ, بری بات سے روکو, اور جو ہے ان کے اوپر جو ہے اچھے کام کی محنت کرو, یہ بہت ضروری ہے. آپ نے پہلے بھی سنا سورۃ تبت یدا ابی لہب کی تفسیر میں کہ نبی کریم صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے جب نبی بنایا تو سب سے پہلا حکم کیا دیا تھا, وَأَنذِرْ عَشِيرَتَكَ الْأَقْرَبِينَ. اے محمد صلی اللہ علیہ وسلم, اپنے جو فیملی والے ہیں, خاندان والے ہیں, گھر والے ہیں, ان کو سب سے پہلے, ان کو جہنم کی آگ سے ڈراؤ, ان کو اللہ کے عذاب سے ڈراؤ, اور ان کو نیک راستہ, ایمان کا راستہ, جنت کا راستہ بتاؤ, ان کو جہنم سے بچاؤ. تو آدمی اپنی فیملی سے, اپنے گھر والوں سے شروعات کرے. آج ہم لوگ اس کی طرف سے بالکل غافل ہے, بالکل دھیان نہیں ہے. گھر والوں کو بھی اللہ کا دین سکھاؤ. دیکھو قرآن میں اللہ نے کیا فرمایا, وَأْمُرْ أَهْلَكَ بِالصَّلَاةِ وَاصْطَبِرْ عَلَيْهَا. اپنے گھر والوں کو نماز پڑھنے کا حکم کرو, نماز سکھاؤ. بولو میں آپ کو سوال کروں, آپ سب لوگ اللہ کو حاضر ناظر رکھ کر فیصلہ کرو. آج آدمی گھر میں آتا ہے تو گھر میں آتے ہی کیا کہتے ہیں, کھانا نکالو, پانی لاؤ, شربت پلاؤ. ارے پہلے یوں پوچھو گھر والوں کو کہ تم نے نماز پڑھی کہ نہیں پڑھی. آج سے زندگی کا شیڈیول ذرا بدلو. گھر میں آتے ہی گھر والوں کی نماز کی فکر کرو, انہوں نے نماز پڑھی کہ نہیں پڑھی, وہ پہلی بات کرو. اللہ کہتے ہیں, فرماتے ہیں, وَأْمُرْ أَهْلَكَ بِالصَّلَاةِ, اپنے گھر والوں کو نماز کا حکم دو. دوسری آیت میں فرمایا, یا ایھا الذین آمنوا قوا انفسکم واہلیکم نارا. ایمان والو, اپنی ذات کو اور اپنی فیملی والوں کو جہنم کی آگ سے بچاؤ. اور جہنم کی آگ سے کیسے بچیں گے؟ جب دین پر عمل کریں گے, جو کرنے کے کام ہے شریعت میں وہ کریں گے, گناہ کے کام سے اپنے آپ کو بچائیں گے, تو انشاءاللہ جہنم کی آگ سے حفاظت ہوگی. اسی لیے آج کی مجلس کا خلاصہ یاد رکھ لو کہ دیکھو ہر انسان بہت بڑے نقصان میں, لیکن चार काम जिसने किए वो आदमी नुकसान में नहीं है, वो आदमी फायदे में है, वो आदमी बेनिफिट में है, इसीलिए ये चार काम हम सबको अपनी जिंदगी में लाने। नंबर एक मजबूत ईमान, नंबर दो नेक काम, नंबर तीन दूसरों को अच्छे अकीदे अच्छे आमाल सीखना सिखाना, नंबर चार दूसरों को सबर यानी गुनाह से बचना बचाना और नेक काम करने के लिए सिखाना। ये चार काम जिसके अंदर होंगे वो लोग नुकसान में नहीं हैं। अल्लाह ताला ये चारों काम हम सबको अपनाने की तौफीक और सआदत अता फरमाए।